किसान को कई काम है ना नबी के, और पूरा दिन यही है। आयात की तिलावत, नफ़ो तस्किया, किताब की तालीम, हिकमत की तालीम, ये आयात की तिलावत है। और आले मजीद को पढ़ के सुना देना, यह आयात की तिलावत। नफ़ो का तस्किया रसूल करेंगे, किताब की रसूल देंगे, हिकमत की तालीम रसूल देंगे, कुरान रसूल सुना देंगे। भाई बहुत तरह जोड़े हैं, इनका पूरी है आयात की तिलावत, नफ़ो का तस्किया, हिकमत की तालीम, हिकमत की तालीम। तो आयात की तिलावत ऐसी खुद पहुंचा देना है, नफ़ो का तस्किया तो ही करना है, किताब की तालीम खुद ही है, हिकमत की तालीम। तो एक हिस्सा है कुरान मजीद, दीन का एक हिस्सा कुरान मजीद है, और दीन के तीन हिस्से नफ़ का तस्किया, किताब की तालीम, हिकमत की तालीम, यह है सुन्नत रसूल। तो अगर तनहा किताब को ले लिया और रसूल की सुन्नत छोड़ दी तो एक बटा चार दिन रहा, तीन बटा चार बच जाएगा, तीन बटा चार दिन रह जाएगा। लेकिन मेरे मेरे मोहम्मद का कौल, मेरे मोहम्मद का अमल, मेरे नबी की सीरत, मेरे नबी का किरदार, मेरे नबी की गुफ्तगू, बस दीन यही है। बहुत तरह जोर है लेकिन मुझे जाना यही से आगे है, दीन यही है। तो अब मेरे नबी को परवरदिगार ने हिदायत के लिए, नफ़्सों के तस्किये के लिए, किताब की तालीम के लिए, हिकमत की तालीम के लिए और आयात की तिलावत के लिए इस दुनिया में मबूस किया। भाई सवाल यह है, जब मैं फिर वापस जा रहा हूं किसी मसले तक और उस मसले से फिर मैं अपने नबी तक वापस आऊंगा, हिदायत हुआ क्या है? यह सारा दीन इंसान के लिए, सारी शरीयत इंसान के लिए, कभी आया खजूरों पर कोई नबी, कभी जानवरों पर रसूल मबूस हुआ, कभी पत्थरों में नबूवत आई? नहीं आई ना। जानादात, नबातात, हैवानात, इंसान, जानादात पत्थर, नबातात दरख्त, हैवानात जानवर, इंसान मालूम। तो नबूवत कहां आई? इंसानों में, जानवरों में भेज देता नहीं, कोई नबी नहीं। दरख्तों में कोई नबूवत आ जाती, कोई रिसालत आ जाती नहीं। अच्छा इनमें फर्क क्या है? अगर समाज हो गया तो नबूवत तक और रिसालत तक मैं आसानी से चला जाऊंगा। देखिए मैंने कभी अर्ज किया था और आज जरा मैं फिक्र को आगे बढ़ा रहा हूं कि जो जिस्म हो वो है जमादात पत्थर, उसमें लंबाई भी है, चौड़ाई भी है, गहराई भी है। जो जिस्म हो उसका नाम है जमादात। पत्थर एक करोड़ साल तक एक मकान पर रखा रहे वो बढ़ेगा नहीं, जितना बड़ा है उतना बड़ा रहेगा। लेकिन अगर उसमें नश्वनुमा की ताकत दे दी जाए तो वो उठ जाएगा, वो बढ़ जाएगा। तो पत्थर में अल्लाह ने एक सिफत इजाफा किया और वो है उगना, वो पत्थर दरख्त बन गया। देखिए एक ही सिफत बढ़ाई है, पत्थर दरख्त बन गया। अच्छा दरख्त उगता है, बढ़ता है, फलता है, फूटता है, लेकिन जहां है वही है, चल नहीं सकता। अब उस दरख्त में एक सिफत बढ़ा दो, हरकत करना, तो अब वही दरख्त जानवर बन गया, अपने मकान पे उगता है, किसी मकान पे जाके बैठ जाता है, प्यास लगी पानी पी लिया, भूख लगी खाना खा लिया। लेकिन उसमें अकल नहीं है, ये जानता नहीं है, यानी जहां से चाहे उठे, जहां चाहे बैठ जाए, ये नहीं जानता कि उसके बैठने की जगह है भी या नहीं जानता, ये नहीं जानता कि ये उसके बैठने की जगह है या क्यों, इसलिए कि उसमें अकल नहीं है। तो उस जानवर में एक सफर बढ़ा दो जिसका नाम है अकल, वो इंसान बन जाए। तो एक एक सिफत के इजाफे से सिनफें बदलती गई। पत्थर में नशो नुमा डाला, दरख्त बना, दरख्त में हरकत डाली, हैवान बना, हैवान में अकल डाली, इंसान बन गया, है ना। लेकिन कभी, अब तरतीब नहीं है, पत्थर, दरख्त, हैवान, इंसान, कभी आपने सुना कि पत्थर ने कहा हो कि मैं दरख्त हूं? नहीं। कभी दरख्त ने कहा हो कि मैं जानवर हूं? नहीं। कभी जानवर ने कहा हो कि मैं इंसान हूं? नहीं कहा ना। यह फकत इंसान है जो अपनी हद से आगे बढ़ने की कोशिश करता है। यानी मैं कहना यह चाह रहा हूं कि फिरौन ने जो खुदाई का दावा किया क्या था? अपनी हद से बढ़ने की बात। मूसा अलैहि कज्जाब ने जो नबूवत का दावा किया वो क्या था? तो फिरौन चाहता कि उसे खुदा माना जाए, मूसा अलैहि कज्जाब चाहता है कि उसे नबी माना जाए। जहां हद से बढ़ने की फितरत होगी वहां परवरदिगार के लिए यह लाजिम होगा कि उन्हें हिदायत के जरिए कंट्रोल करे। जहां हद से, अपनी हद से बढ़ने की फितरत होगी वहां हिदायत के जरिए परवरदिगार उसे कंट्रोल करेगा। तो यही सबब है कि परवरदिगार ने दो किस्म की हिदायतें रखी, एक पूरी कायनात के लिए और एक फकत इंसान के लिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम सूरह आला तीसरे पारे का बड़ा महसूस पूरा और उसकी इब्तदाई आयतें, बिस्मिल्लाहिर्रहमानिर्रहीम सब्बह इस्मा रब्बिकल अअला अल्लज़ी खलक फसव्वा वल्लज़ी कद्दरा फहदा। अपने रब आला के इस्म की तस्बीह करो, سبح اسم ربک الاعلی الذی خلق فسوا، یہ رب وہ ہے جس نے ساری کائنات کو خلق کیا، فسوا اور اس کائنات کو نوک پلک سے ٹھیک ٹھیک بنایا، والذی قدر اور اس نے اس کائنات میں ہر شے کی ایک مقدار معین کی، دیکھا آپ نے، خلق فسوا والذی قدر فہدا، اور کائنات میں ہر شے کی ہدایت کی، تو ایسا نہیں ہے کہ فقط ہدایت آپ پر آئی ہے، ہدایت کائنات کے ذرے ذرے پر ہے، بھائی یہی سبب ہے کہ درخت اوپر کو اگتا ہے، پانی نشیب میں بہتا ہے، یہ پانی کو کس نے سکھلایا کہ تجھے اوپر نہیں جانا نیچے کی طرف بہنا ہے، اور یہ درخت کو کس نے بتایا کہ تجھے اوپر کی طرف بڑھنا ہے زمین میں گھس جی نہیں جانا ہے، تو یہ ان کی فطری ہدایت ہے، اس ہدایت میں پوری کائنات شریک ہے۔ قرآن مجید نے دوسرے مقام پر اس مسئلے پر پھر گفتگو کی، جب موسیٰ علیہ السلام حضرت ہارون کے ساتھ فرعون کے دربار میں آئے اور خدا ذارک کا پیغام دیا، تو قال فمن ربکما یا موسیٰ، فرعون نے کہا کہ موسیٰ یہ بتلاؤ تمہارا رب ہے کون، تم دونوں کا رب ہے کون، قال ربنا الذی اعطی کل شیء خلقہ ثم ھدا، موسیٰ علیہ السلام نے کہا کہ ہمارا رب وہ ہے جس نے ہر شے کو اس کی تخلیق عطا کی، اعطا کل شیء خلقہ ہر شے کو اس کی تخلیق عطا کی، ثم ھدا اور ہمارا رب وہ ہے جس نے ہر شے کی ہدایت کی، تو کائنات کا ذرہ ذرہ اللہ کی ہدایت کے زیر لگی ہے، کوئی ذرہ ہدایت سے آئی نہیں ہے، اس کا نام ہے فطری ہدایت، سورج کی بھی ہدایت، چاند کی بھی ہدایت، جانوروں کی بھی ہدایت، پتھروں کی بھی ہدایت، اور اب ایک مخصوص ہدایت جو فقط اور فقط انسان کے لیے ہے، اما نبوی ہدایت، اما یاتینکم منی ھدن فمن تبع ھدایا فلا خوف علیہم ولا ھم یحزنون، سنو ضرور بھی ضرور اللہ فرماتا ہے میری طرف سے تمہاری طرف مسلسل ہدایتیں آتی رہیں گی، فمن تبع ھدایا تو جو شخص بھی میری ہدایتوں کی پیروی کرے گا اور میری ہدایتوں کا اتباع کرے گا، فلا خوف علیہم ولا ھم یحزنون، تو ایسے انسان کو نہ کوئی خوف ہوگا اور نہ کوئی حزن ہوگا، اس کا نام ہے نبوی ہدایت، یعنی ہادی وہ جو مسلسل اور لگاتار ہدایت کرے، جب وہ ہادی اللہ سے پیغام لے رہا ہوتا ہے اس کا نام ہوتا ہے نبی، اور جب وہی ہادی انسانوں تک اس پیغام کو پہنچا رہا ہوتا ہے تو اس کا نام ہوتا ہے رسول، یہ دو الگ الگ لوگ نہیں ہے، جب لے نبی کہلائے، جب پہنچائے رسول کہلائے، تب پروردگار نے انسان کی ہدایت کا بندوبست کیا۔ اب میں یہاں سے آگے بڑھ رہا ہوں اور بہت توجہات مبذول رہے ہیں، اور اس شان کے ساتھ پروردگار نے انسانی ہدایت کا بندوبست کیا، دیکھیے ابھی میں عرض کر رہا تھا کہ اللہ حکیم ہے، منصوبے کے بغیر کسی کام کو نہیں انجام دیتا، اور نبی معلم حکمت ہے، بغیر منصوبے کے کسی کام کو نہیں پہنچاتا، ہے نا، اب دیکھو اللہ کی حکمت کا طریقہ دیکھو، خدا کی قسم ایسا کریم اللہ ہے، جب اگر یہ بات پہنچ گئی تو میں سلسلہ ہدایت سے رسالت تک گیا، اتنا کریم اللہ ہے کہ تمہاری جو بھی حاجت ہے وہ حاجت بعد میں پیدا ہوئی، اور وہ چیز جو حاجت کو پورا کرتی ہے وہ پہلے پیدا ہوئی، یہ جملہ میرے سننے والوں تک پہنچ جائے، اتنا کریم ہے، اتنا سخی ہے وہ مالک، دیکھو تمہیں رہنے کے لیے زمین چاہیے تھی، حاجت ہے زمین کی یا نہیں، خلا میں تو نہیں رہ سکتے تھے، تمہیں رہنے کے لیے زمین کی ضرورت تھی، اس نے زمین پہلے پیدا کی، تمہیں بعد میں پیدا کیا، تم چلے جاؤ گے زمین رہ جائے گی، تمہیں اپنی پیاس کو رفع کرنے کے لیے، پیاس کو بجھانے کے لیے پانی کی ضرورت تھی، اس نے پانی کو پہلے پیدا کیا، انسان کو بعد میں پیدا کیا، انسان چلا جائے گا پانی رہ جائے گا، کتنا کریم ہے، کتنا کریم ہے کہ جن چیزوں کی تمہیں حاجتیں ہو رہی ہیں وہ چیزیں پہلے پیدا ہوئی، تم بعد میں آئے، تم چلے جاؤ گے چیز رہ جائے گی، سانس لینے کے لیے ہوا کی ضرورت تھی، ہوا پہلے پیدا ہوئی، سانس لینے والا جانور بعد میں پیدا ہوا، سانس لینے والا چلا جائے گا ہوا رہ جائے گی، تو اس کی چیز سمجھ میں آ گئی کہ جو احتیاج کو پورا کرے، بہت توجہ رہے کریم، اس کی شان کریم یہ ہے کہ جو احتیاج کو پورا کرے وہ پہلے ہو اور احتیاج بعد میں ہو، احتیاج ختم ہو جائے وہ باقی رہ جائے، ہدایت انسان کی سب سے بڑی ضرورت ہے یا نہیں، ہدایت इंसान की सबसे बड़ी जरूरत है। इसलिए हादी पहले पैदा होगा, इंसान बाद में पैदा होगा, हादी रह जाएगा, इंसान चला जाएगा। बातें वाले हुई ना, हादी पहले पैदा होगा, इंसान बाद में पैदा होगा, इंसान चला जाएगा, हादी रह जाएगा। यह है मेरे नबी की हयात मुसलसल की दलील। मेरे नबी की हयात मुसलसल की दलील। भाई इंसान की एहतियाज पानी है, पानी पहले आया। इंसान की एहतियाज सांस लेना है, हवा पहले आई। इंसान की एहतियाज हिदायत है, हिदायत पहले आएगी। आदम अलैहिस्सलाम पहले इंसान है ना। तो अब क्या आदम अलैहिस्सलाम को हिदायत की एहतियाज नहीं है? तो आदम अलैहिस्सलाम से पहले हादी का होना जरूरी है। आदम अलैहिस्सलाम से पहले हादी का होना जरूरी है। यही सबब है, यही सबब है कि मेरे नबी ने अपनी उज्जत से इरशाद फरमाया कि अव्वल मा खलकल्लाहु नूरी, सबसे पहले अल्लाह ने मेरे नूर को खल्क किया। तो अब सिलसिला हिदायत का आगाज हुआ। अजीब मरहला है। हो सकता है कि मेरे सुनने वालों में से बहुत से लोग इस रिवायत को कबूल न करें और इसके सिलसिले रिवायत में कुछ शक पैदा करें, लेकिन मेरा ईमान है, मेरा अकीदा है कि मेरा नबी अव्वल मखलूक है, पहली मखलूक कायनात की, हरसकुन का सामे अव्वल, हरसकुन का सामे अव्वल, ऊपर पहला सुनने वाला है लफ्ज़ कुन का। अच्छा, तो अब अगर मैं इस रिवायत को पढ़कर रुक जाऊं, अव्वल मा खलक अल्लाह नूरी, तो बहुत से वो लोग जो रिवायत को कबूल करने में पसंद पेश करते हैं उन्हें शुभा होगा। तो बस सुनो, कुरान ने आवाज दी। भाई ये देखना कि मेरा नबी अव्वल मखलूक कैसे है, कुरान मजीद की रोशनी है। कुरान ने आवाज दी, इन कुल्लो मनफिस समावाते वल अर्ज इल्ला आतिर रहमाने अब्दा। देखो, कायनात का जर्रा जर्रा अल्लाह का अब्द है, अल्लाह का आबिद है, अल्लाह के दायरे अब्दियत में है। वाजे हो गई ना बात। इन कुल्लो मनफिस समावाते वल अर्ज इल्ला आतिर रहमाने अब्दा, कायनात का एक एक जर्रा और कायनात का एक एक वजूद अल्लाह का आबिद है, अल्लाह का अब्द है, अल्लाह के दायरे अब्दियत में है। तो पूरी कायनात आबिद हो गई या नहीं? सूरज आबिद, चांद आबिद, जमीन आबिद, आसमान आबिद, तय हो गई बात। और अब एक दूसरी आवाज सुनो, कुल इन काना लिर्रहमान वलदुन फअना अव्वलुल आबिदीन, मेरे हबीब कह दो कि सबसे पहला आबिद मैं हूं। बहुत सामने की बात है ये कायनात का, कायनात का जर्रा जर्रा अल्लाह का अब्द है और रसूल अव्वल अब्द है। कायनात का जर्रा जर्रा अल्लाह की इबादत करने वाला है, रसूल अव्वल आबिदीन है। तो रसूल अव्वल मखलूक है ना? नहीं, सुनो। और इस आयत को भी अपने जहन में रख लेना, वल्लहू असलमा, सूरह आल इमरान, वल्लहू असलमा, तीसरा सूरह है, आयत का निशान 83, वल्लहू असलमा मन फिस समावाति वल अर्ज तौअन व करहन व इलैहि तुरजऊन, कायनात का जर्रा जर्रा अल्लाह का मुसलमान है। देखना क्या अजीब गरीब बात कही, वल्लहू असलमा मन फिस समावाति वल अर्ज, कायनात का जर्रा जर्रा अल्लाह का मुसलमान, सूरज मुसलमान, चांद मुसलमान, जमीन मुसलमान, आसमान मुसलमान, दरख्त मुसलमान, सारे सजाए मुसलमान, तौअन व करहन, चाहे इताअत से मुसलमान हो चाहे बजबर मुसलमान हो, लेकिन है सब के सब मुसलमान। तो पूरी कायनात मुसलमान, तब हो गई ना बात। और अब दूसरी आयत सुनना, कुल पूरी कायनात मुसलमान, सूरज चांद जमीन आसमान शजर हजर सितारे सजारे जितने भी है वो सब मुसलमान। और अब आयत सुनना, कुल इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाह रब्बिल आलमीन ला शरीक लहू व बिज़ालिका उमीरतु व अना अव्वलुल मुस्लिमीन, पूरी कायनात अल्लाह के मुसलमान और मोहम्मद अव्वलुल मुस्लिमीन। तो अब मेरा मोहम्मद अव्वल मखलूक है या नहीं है? अब मेरा रसूल अव्वल मखलूक, तो मोहम्मद रसूल अल्लाह अव्वल मखलूक और मोहम्मद रसूल अल्लाह आखिर मबूस। अजीब बात है, सोचने वाली बात है। ये मेरा नबी है कौन? अव्वल मखलूक, खिलकत अव्वल है और आखिर मबूस, बेशक में आखिर है, उससे पहले कोई मखलूक नहीं है, उसके बाद कोई नबी नहीं है। मैं बहुत सीधी बात है, अब ये सोचने की बात है। और मैं समझता हूं कि मेरे मोहतरम सुनने वाले इसे अपने जहन दिल दिमाग में महसूस रख लेंगे कि भाई बनाया पहले, भेजा सबके अखीर में, जब बनाया तो भेज देता, या जब भेजना था उसे बनाता। तो बहुत सामने की बात, अपने सुनने वालों की खिदमत कर रहा हूं कि भाई जिस वक्त बनाया था तो उस वक्त मेरे नबी को भेज देता, या अगर अल्लाह के मंसूबे में यह था कि मैं उसे आखिर ही में भेजना है तो बनाता आखिर में। यह मसलियत क्या है कि बने पहले आए आखिर में, कोई ना कोई मसलियत होगी ना। और सुनना, देखो दुनिया की फितरत और दुनिया का मिजाज यह मैं तुम्हारे सामने रखना चाह रहा हूं। मसलन रहने के लिए, रहने के लिए मकान की जरूरत है। मैं सुनना, इधर यह मिसाल अगर वाजे हो गई तो मेरे रसूल का अव्वल मखलूक और आखिर मदीन होना वाजे हो जाएगा। रहने के लिए एक मकान की जरूरत है। किस लिए जरूरत है मकान की? रहने के लिए। यह जहन में रखना। अब जिस दिन यह एहसास हुआ कि रहने के लिए एक मकान की जरूरत है, उसी दिन से एक प्लॉट की तलाश हुई, एक खित्ते जमीन की तलाश हुई। है ना, करना क्या है? रहना है। यह जहन में रखना कि रहना है, रहने के लिए मकान की जरूरत है। जब मकान की जरूरत जहन में आ गई तो फौरन एक जमीन तलाश की, उसे खरीद लिया। जब वो जमीन खरीद ली तो इंजीनियर के पास जाकर नक्शा बनवाया और मुतालिका अफराद के पास उस नक्शे को पास करवाया। हो गया। जब नक्शा पास हो गया, सीमेंट मंगाई, ईंटें मंगाई और जो चीजें जरूरी है वो मंगवाई। जब वो जमा हो गई तो मिस्त्री बुलवाया और मिस्त्री ने कुछ दिनों की मेहनत के बाद वो मकान बना दिया। जब वो मकान बन के तैयार हो गया तो अब आपने उसमें रहना शुरू किया। यही है ना, मैं कॉमन सेंस की बात कर रहा हूं। मैं मकसद क्या था? रहना। पहले क्या हुआ था? रहना। और इस रहने पे अमल कब हुआ? सबसे आखिर में। तो मकसद तखलीक कायनात मोहम्मद पहले तय हुआ। मकसद, मकसद कायनात, मकसद कायनात, मकसद तखलीक कायनात मोहम्मद रसूल अल्लाह है। इसलिए वजूद पहले, वजूद सबसे आखिर में। बात तो आज रही ना। अब मेरा नबी आया, मैं बहुत तवज्जो रहे, लेकिन अब मैं पहुंच गया अपने नबी तक और यहीं से इस सिलसिले फिक्र को आगे जाना। अब मेरा नबी आया और इस शान के साथ आया कि मेरे नबी को परवरदिगार ने अव्वलीन आखिरीन की हिदायत की जिम्मेदारी सुपुर्द कर दी। देखिए, अब मैं जुमला कहने जा रहा हूं और वो जुमला मैं चाहता हूं कि मेरे मोहतरम सुनने वालों के जहनों, दिलों, दिमाग में महसूस हो जाए। मेरा नबी आया और अव्वलीन आखिरीन की हिदायत की जिम्मेदारी लेकर आया। अभी मैं अर्ज कर रहा था कि ऐसा नहीं है कि दरख्त को हिदायत की जरूरत नहीं है, लेकिन उसकी हिदायत का तरीका और है। है ना, ऐसा नहीं है कि पानी को हिदायत की जरूरत नहीं है। यह बादल को किसने बताया कि कब बरसना है, कब नहीं बरसना, कितना बरसना है, कितना नहीं बरसना? तो हिदायत तो बादल की भी हो रही है, हिदायत जमीन की भी हो रही है, हिदायत हवाओं की भी हो रही है ना। अब अजीब गरीब बात है और मैं कैसे अपने सुनने वालों की खिदमत पेश करूं। परवरदिगार ने कहा कि दुनिया का कोई चलने वाला ऐसा नहीं है और अपने परों उड़ने वाला कोई परिंदा ऐसा नहीं है, इल्ला उममुन अमसालुकुम, मगर ये कि वो सब के सब तुम्हारी तरह उम्मतें हैं। भाई ये दुनिया जहन में महफूज हो जाए, अगर ये दुनिया जहन में महफूज हो गया तो मैं समझूंगा कि मेरी मेहनत स्वागत हो गई। इल्ला उममुन अमसालुकुम, जितने भी उड़ने वाले परिंदे हैं वो सब तुम्हारी तरह उम्मत है, जितने भी चलने वाले हैं इस कायनात में वो सब तुम्हारी तरह उम्मत है। और कुरान कहता है इन मिन उम्मतिन इल्ला खला फीहा नज़ीर, कोई उम्मत ऐसी नहीं है जहां हमने हादी भेजे हो। तब मखलूकात की कोई सतह ऐसी नहीं है जहां मेरे मोहम्मद की हिदायत जारी ना हो। मखलूकात की कोई सतह इस कायनात में मौजूद नहीं है जहां इस आखिरी नबी की हिदायत जारी सारी ना हो। तब आखिरी नबी आया और आखिरी नबी को इस शान के साथ परवरदिगार ने भेजा कि आसमान काना अला बजरतिन मिन रब्बी वयतलू हु शाहिद मिनहु वमिन क़ब्लिहि किताबु मूसा इमामन व रहमा। आसमान काना अला बजरतिन मिन रब्बी, उस नबी का इंकार करोगे, उस रसूल का इंकार करोगे जो अपने रब के पास से बजना लेके आया है? सुनना क्या कमाल की बात है। सवालिया जुमला है, इस्तिफ़हामिया जुमला है। आसमान काना अला बजनतिन मिन रब्बी, तुम मेरे ऐसे नबी का, आखिरी नबी, ऐसे नबी का इंकार करोगे जो अपने रब की तरफ से बजना लाया? भाई बजना, बजना जो दलील जो दावे के बिल्कुल मुताबिक हो और जिसे तोड़ा ना जा सके। बजना उस दलील को कहते हैं जो दावे के मुताबिक हो और जिसे पोहा न जा सके। उसे आप अपनी इस्तेमाल में मौजूदा कह लें, इल्म कलाम की इस्तेमाल में कुरान ने उसके लिए लफ्ज इस्तेमाल किया बैजना, कहीं लफ्ज इस्तेमाल किया है आयत और कहीं इस्तेमाल किया है बैजना। तो अब हमारे उस नबी का इनकार करोगे जो अल्लाह का बैजना लेके आया है, रब का बैजना। तो क्या है रब का बैजना? तो भाई याद रखो कि कोई नबी मौजूदे के बगैर नहीं आया। बहुत से लोग हैं, बहुत से लोग हैं जो मौजूदों का इनकार करते हैं, और मैंने हमेशा यह कहा कि मौजूदों का इनकार वही करेगा कि जिसका झूठा नबी मौजूदा ना दिखला सके, वो मौजूदों का इनकार करेगा। और जिन सच्चे अंबिया ने मौजूदे दिखलाए उनकी उम्मतें मौजूदों से इनकार नहीं करेगी। तो हर नबी मौजूदा लाया, और देखो दावे को मुताबिक दलील होना चाहिए। यहां रोकूंगा अपने सुनने वालों को, फिर यहां कहूंगा मूसा अलैहिस्सलाम अल्लाह के नबी, और दावा यह है कि मैं अल्लाह का नबी हूं, अल्लाह का रसूल हूं, मैं तौरात लाया हूं, इस पर अमल करो। सबूत ऐसा फेंक दिया, अजदा बन गया, बढ़िया। तो ये दावा क्या है? मैं अल्लाह का नबी हूं, मैं तुम्हारी हिदायत के लिए आया हूं, तुम्हें राह रास्ते पहुंचाऊंगा, तुम्हारे नफ्सों को तज़किया करूंगा। जनाब सबूत क्या है? ऐसा फेंका, अजदा बन गया। दावे में और दलील में कोई हक थे? यही तो लाना था, यही अपने मौसम से मुरानों को लाना था। ईसा अलैहिस्सलाम का दावा क्या है? मैं इंजील लाया, मैं शरीयत लाया, मैं तुम्हें पाको पाकीज़ा करूंगा और तुम्हें हलाल इलाही और हराम इलाही बतलाऊंगा। जनाब सबूत का मरीज को अच्छा करूंगा। तो भाई ठीक है, मरीज का अच्छा करना बहुत बड़ी बात है, लेकिन दावे से रब क्या है? दावे से कोई रब नहीं है। तो हमेशा दावे को मुताबिक दलील होना चाहिए। और यह एतराज किया गया है मौजूदे पर कि नबी जो मौजूदा लाता है उसकी जरूरत नहीं है, दावा कुछ है दलील कुछ दे रहा है। नहीं, यकीनन सुलेमान अलैहिस्सलाम अपने कालीन पे उले, मूसा अलैहिस्सलाम का असा अजदहा बना, ईसा अलैहिस्सलाम ने मुर्दे को जिंदा किया, ईसा अलैहिस्सलाम ने मरीज को अच्छा किया। और दावा क्या है कि मैं खुदा की तरफ से आया, हर नबी का दावा यही है। तो दावे में दलील में रखनी है ना, है। देखो वो उसका दावा फकत इतना नहीं है कि मैं तुम्हारी इस्लाह के लिए आया हूं, नहीं। नबी का दावा यह नहीं है कि मैं तुम्हारी इस्लाह के लिए आया हूं, नबी का दावा यह है कि मैं इस कायनात में अल्लाह की सारी ताकतों का नुमाइंदा हूं। नबी का दावा समझ में आ गया कि मैं इस कायनात में, इस पूरी कायनात में अल्लाह की सारी ताकतों का बकदर ज़र्फ नुमाइंदा हूं। तो अगर कभी हवाएं में उड़ने की जरूरत होगी वो करके दिखलाऊंगा, मरीज को अच्छा करना होगा अच्छा करके दिखलाऊंगा, मुर्दे को जिंदा करना होगा जिंदा करके दिखलाऊंगा, आशा को अगर अजदहा बनाना होगा अजदहा बना के दिखलाऊंगा। तो मौजूदे को हर अहद के मुताबिक बनाया। ईसा अलैहिस्सलाम के अहद में तिब का और मेडिकल साइंसेज का फर्क रखा, मरीज की शिफा बख्शी दे दी, मुर्दे को जिंदा करना दे दिया। मूसा अलैहिस्सलाम के अहद में जादूगरों का जोर था, असा दे दिया जादू को तोड़ने के लिए। सुलेमान अलैहिस्सलाम के अहद में जिनों का कंट्रोल था उस इलाके के ऊपर, हवा में उड़ा करते थे, उन्हें बिसात दे दिया गया, आलिम जिस पर बैठकर आप उड़ा करते थे। तो मौजज़ा हर अहद के कमाल के मुताबिक है, तो वही ना बात, और वही सबूत नबूवत बनेगा, वही मौजज़ा सबूत नबूवत बनेगा। तो जिस अहद में तिब थी तिब का मौजज़ा मिला, जिस अहद में जादू जोरों पर था जादू को तोड़ने का मौजज़ा मिला, और अब आखिरी नबी के बाद जो उसकी उम्मत चलेगी क़यामत तक, तो अब मौजज़ा होगा इल्म का, अब मौजज़ा होगा इल्म का। और नबूवत को खत्म नहीं होना है, नबूवत को जाना है क़यामत तक, तो उस मौजज़े को भी क़यामत तक बाकी रहना होगा, है ना। तो अब एक ऐसा मौजज़ा दिया किताब की सूरत में जिसका नाम है कुरान मजीद, यतलु अलैहिम आयातिही, इस किताब की आयतें लोगों के सामने तिलावत करो। अब यह ऐसा मौजज़ा है कि इस मौजज़े को, यानी दुनिया जितनी भी तरक्की कर जाए इल्म में हर सतह तरक्की से बुलंद है कुरान, कुरान हर सतह तरक्की से बुलंद है। और आज से 1500 बरस पहले कुरान मजीद ने जो चैलेंज किया था, है ना, कुरान में लिखा हुआ कि कुल लैन इज्तमात इंस वल जिन अला अन यातु बिमिस्ल हाज़ा कुरान ला यातुना बिमिस्लिहि वला काना बाज़ुहुम लबाज़िन ज़हीरा, सूरह बनी इसराइल। पूरी इंसानियत से और सारे जीवों से कह दो कि अगर ये सब मिलकर भी कुरान का जवाब लाना चाहे तो कुरान का जवाब मुमकिन नहीं है। दे दिया ना चैलेंज, चैलेंज दे दिया, फिर रिड्यूस किया चैलेंज को, उन फातो बे अशरे सोरे मुफ्तरियात, पूरे किताब पूरी किताब का जवाब क्या लाओगे, जाओ दस सूरह ही बना लाओ, है ना। चैलेंज को रिड्यूस कर दिया ना, क्या दस सूरह कहां बनाओगे। इन कुंतुम फी रायबिन मिम्मा नज़लना अला अब्दना फातु बे सूरतिन मिस्ले, جاؤ اگر تمہیں شبہ ہے کہ یہ اللہ کا کلام نہیں ہے تو ایک سورہ بنا کے لے آؤ. پورا قرآن چیلنج میں آیا, دس سورے پھر چیلنج میں آئے, پھر ایک سورہ آیا. اور سچ تو یہ ہے کہ آج تک ایک سورے کا بھی جواب نہیں ہے. تو آج قرآن معجزہ ہے یا نہیں؟ ہونا چاہیے. دیکھو آج ہونا چاہیے. عیسیٰ علیہ السلام کا شفا بخشنا اس دور میں معجزہ تھا, آج وہ شفا نہیں. تو معجزہ اس وقت تک اثر انداز ہوتا رہا جب تک نبی سامنے رہا. موسیٰ علیہ السلام انہوں نے اپنا کو پھینکا, اجدا بن گیا, ہوا نا. سلیمان علیہ السلام اپنے قالین پہ بیٹھے, قالین اڑ گیا. اور یہی تو میں کہنا چاہ رہا ہوں, لیکن عجیب بات یہ ہے کہ موسیٰ علیہ السلام کے دنیا سے تشریف لے جانے کے بعد اسا تو رہا, اجدا پھر نہیں بنا, نہیں بنا, نہیں بنا, ہوا نا. اچھا سلیمان علیہ السلام کے دنیا سے تشریف لے جانے کے بعد قالین رہا, اڑا نہیں, پھر نہیں اڑا. تو اب ایک اصول ملا کہ معجزہ اس وقت تک کام کرے جب تک صاحب معجزہ زندہ ہو. ایک اصول ہے یہ کہ معجزہ اس وقت تک کام کرے جب تک صاحب معجزہ زندہ ہو. جب تک موسیٰ رہے آسا اجدہا بنتا رہے, جب تک سلیمان علیہ السلام رہے قالین اڑتا رہے, جب دنیا سے چلے جائے قالین رہے معجزہ نہ بنے, آسا رہے معجزہ نہ بنے. لیکن آج میں نے محمد رسول اللہ کا قرآن معجزہ ہے, اس کا مطلب یہ کہ صاحب معجزہ زندہ ہے. اس کا مطلب یہ کہ صاحب معجزہ زندہ ہے, اور پوری طاقت اور پوری توانائی کے ساتھ وہ صاحب معجزہ آج بھی زندہ ہے. یعنی قنوب میں نہیں, قنوب تو ہر نبی زندہ ہے نا, سارے انبیاء قنوب میں زندہ ہے, وہ واقعیت میں زندہ ہے. اچھا کہ ان کے نبی آیا, میں سنتے جاؤ, لیکن اب آخری مرحلوں سے میں قریب ہونے والا ہوں. نبی آیا اور اس نبی نے آنے کے بعد اولین و آخرین کی سب سے بڑی ہدایت کے فریضے کو انجام دیا. امید بات اچھا, یعنی عجیب بات ہے. دیکھو مقام نبوت میں روک رہا ہوں, اور میں اپنے نبی کی نبوت کے سلسلے میں ایک جملہ کروں گا. عجیب کمال ہے, سب سے پہلے بنایا, سب سے آخر میں بھیجا, اور سب سے آخر میں بھی کمال یہ کیا بھائی, حضرت آمنہ کے گود میں جب وہ بچہ تھا نبوت کا اعلان کر دیتا. کیا عیسیٰ علیہ السلام نے جناب مریم کی گود سے اعلان نہیں کیا؟ عجیب بات ہے. یا اخت ہارون ما کان ابو کمرا سوئن بما کانت امو کے بغیا فاشارت الیہ قالوا کیف نکلم من کان فی المہد صبیا قال انی عبداللہ آتانی الکتاب وجعلنی نبیا. مریم کی گود سے بولا, بچہ مریم کی گود سے بولا کہ میں اللہ کا بندہ ہوں, اللہ نے مجھے کتاب دی ہے, اللہ نے مجھے نبی بنایا ہے, گود میں نبوت مل گئی. یہ کمال ہے. یا یحییٰ خذ الکتاب بقوت وآتیناہ الحکم صبیا, یحییٰ ہم تمہیں کتاب دے رہے ہیں, اسے مضبوطی کے ساتھ تھام لو. اور ہم نے یحییٰ کو بچپنے میں نبوت دے دی. یعنی جو چھوٹے نبی تھے کسی کو گود میں ملی, کسی کو بچپنے میں ملی. اور جو اولین و آخرین کا سب سے بڑا نبی ہے, کائنات کا سب سے بڑا نبی ہے, 40 سال انتظار کر رہا ہے تو نہیں, نبوت مل چکی ہے, نبوت مل چکی ہے. کنت نبیین وہ آدم و بہ مائے وقتین, بس مسئلہ ہے اعلان کا, ہے نا, مسئلہ ہے اعلان کا. اور اب یہاں رک جانا, لیکن کچھ کہنا چاہ رہا ہوں. تو میرے نبی کو انتظار کر رہا ہوں کہ جب 40 برس کے ہو جاؤ, ہے نا, جب نبوت کا اعلان کرو, چپ رہو 40 برس تک. عجیب بات ہے, 40 برس تک چپ خاموش ہے. لیکن ایسا نہیں ہے کہ 40 برس اس نے کچھ نہیں کیا. اگر 40 برس اس نے کچھ نہ کیا ہوتا تو مشرک اسے امین نہ کہتے. ایسا کچھ کیا کہ مشرک کی زبان سے نکلا کہ امین ہے, اور ایسا کچھ کیا کہ مشرک کی زبان سے نکلا کہ یہ صادق ہے. تو اپنا صدق بھی منوایا, اپنی امانت بھی منوائی. امانت کا تعلق عمل سے ہے, صداقت کا تعلق زبان سے ہے. تو اپنا قول بھی منوایا, اپنا عمل بھی منوایا, ہے نا. اور اس کے بعد پھر نبوت کا اعلان کیا, اور اس کے بعد پھر قرآن کا آنا شروع ہوا. بھائی عجیب بات ہے, اسے اپنے ذہن میں رکھ لینا کہ دنیا کا کوئی سیاسی اور معاشی نظام ایسا نہیں ہے جس میں پہلے لٹریچر نہ ہو بعد میں عمل نہ ہو. اور ہوا یہی ہے. دیکھیے فرانس میں انقلاب ہوا, فرانس کا رینیسا بہت مشہور ہے, لیکن یہ انقلاب کیسے ہو گیا؟ اٹینڈم نہیں, فرانس کے انقلاب کی جڑوں میں اس عہد کے دانشوروں کی کتابیں ہیں. والٹائر نے کتابیں لکھی, روسو نے کتابیں لکھی, دوسرے بڑے مفکرین نے کتابیں لکھی. لوگوں نے ان کتابوں کو پڑھا, پڑھنے کے بعد ان سے متاثر ہوئے, جب متاثر ہوئے انقلاب کر دیا. تو پہلے نظریہ بعد میں عمل, یہی ہوا نا, پہلے کتاب بعد میں عمل, یہی تو ہوا نا. اچھا یہ جو 1916 میں روس میں انقلاب ہوا یوں ہو گیا؟ نہیں, مارکس نے کتابیں لکھی, انگلش نے کتابیں لکھی, دوسرے اس طرح کی مفکرین نے کتابیں لکھی, لوگوں نے ان کتابوں کو پڑھا, پڑھنے کے بعد اسے متاثر ہوئے, انقلاب کر دیا. پہلے کتاب بعد میں عمل, یہی ہوتا ہے نا. اچھا تمہارے کالجوں میں کیا ہوتا ہے جب سائنس پڑھاتے ہو؟ پہلے تھیوری بعد میں پریکٹیکل. یہ کبھی نہیں ہوا کہ پہلے پریکٹیکل کروا دو بعد میں تھیوری پڑھاؤ, کبھی سنا؟ یعنی کامن سینس کے خلاف ہے, لاجک کے خلاف ہے کہ آپ پہلے پریکٹیکل کروا دیں بعد میں تھیوری پڑھوائیں. تو پہلے کیا ہوتا ہے, تھیوری دی جاتی ہے, بعد میں اس تھیوری کے مطابق پریکٹیکل کروایا جاتا ہے. میرے پروردگار کی سنت کچھ اور ہے. میرے پروردگار نے کہا کہ یہ تمہارا طریقہ ہے کہ پہلے تم نظریہ دیتے ہو, بعد میں تم اس پہ عمل کراتے ہو, لیکن میرا طریقہ یہ ہے کہ میں پہلے محمد کی صورت میں عمل دوں گا اور بعد میں قرآن کی صورت میں نظریہ دوں گا, اور ان دونوں کو ملا کے دیکھ لینا, اگر سر منہ فرق ہو جائے تو یا قرآن میرا نہیں ہے یا حبیب میرا نہیں ہے. اتنی احتیاط کے ساتھ یہ جملہ عرض کر رہا ہوں کہ اگر سر منہ فرق ہو جائے میرے نبی میں, میرے آخری نبی میں اور میرے قرآن میں, تو سمجھ لینا کہ میرا قرآن یا تو قرآن میرا نہیں ہے یا حبیب میرا نہیں ہے. تم سر منہ بھی فرق نہیں پاؤ گے. جو محمد نے کیا وہ قرآن میں لفظوں میں آیا, اور جو قرآن میں کہا گیا وہ عین محمد کا عمل ہے, عین محمد کا کردار ہے. یہی سبب ہے کہ قرآن مجید نے میرے نبی کے کردار کی حفاظت کی, نہیں میرے نبی کی پوری رسالت کی حفاظت کی. اور کس شان کے ساتھ حفاظت کی؟ سورہ حجرات, یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم فوق صوت النبی ولا تجہروا له بالقول كجہر بعضکم لبعض ان تحبط اعمالکم وانتم لا تشعرون. دیکھو کیسی حفاظت ہو رہی ہے, اس پیغام توحید کے لانے والے کی حفاظت دیکھو. اے ایمان لانے والو, دیکھو میں نے جملہ کہا اور اسی جملے پر بات کو مکمل کروں گا. یہ پیغام توحید کا لانے والا ہے اور اس پر بات مکمل ہو جائے گی. یا ایھا الذین آمنوا, اے ایمان لانے والو, لا ترفعوا اصواتکم فوق صوت النبی, دیکھو نبی کی آواز پر اپنی آواز کو بلند نہ کرو. ولا تجہروا له بالقول, اور ویسے بات نہ کرو اس سے, کجہر باغکم لبازن, جیسے تم ایک دوسرے سے بات کر لیتے ہو. ویسے میرے نبی سے بات نہ کرو جیسے تم ایک دوسرے سے بات کر لیتے ہو. اگر تم جیسا ہوتا تو ہم اجازت دے دیتے. اگر میرا نبی تم جیسا ہوتا تو ہم اجازت دے دیتے تو ویسے ہی بات کر لیں, لیکن نہیں, تم جیسا نہیں ہے. لا تجہروا له بالقول کجہر باغکم لبازن ان تحبط اعمالکم وانتم لا تشعرون. اگر نبی کی آواز پر تم نے اپنی آواز کو بلند کیا اور اگر ویسے بات کی جیسے آپ سے بات کرتے ہو تو تمہاری پڑھی ہوئی نمازیں باطل ہو جائیں گی, رکھے ہوئے روزے باطل ہو جائیں گے, کیے ہوئے حج باطل ہو جائیں گے, تمہارے سارے اعمال باطل ہو جائیں گے اور تمہیں اس کا شعور بھی نہیں ہوگا. بھائی توجہ کر لو, تو کردار مسلم کو, مسلمان کے کردار کو اس آیت میں کنٹرول کیا. خبردار نبی کے مقابلے میں بادہ نہ ہو, لیکن ہو سکتا تھا کہ کوئی نبی کے مقابلے میں اپنے کردار کو روک لے, دل کو نہ روک سکے, ہے نا. تو سورہ نساء میں ارشاد فرمایا, فلا وربک لا یؤمنون حتى یحکموک فیما شجر بینہم ثم لا یجدوا فی انفسہم حرجا مما قضیت ویسلموا تسلیما. تمہارے رب کی قسم, اللہ اپنی قسم کھا رہا ہے, فلا وربک لا یؤمنون, تمہارے رب کی قسم, یہ زمانی دعویٰ کرنے والے اس وقت تک مومن نہیں ہوں گے جب تک اپنے آپس کے جھگڑے میں حبیب تجھ سے فیصلہ نہ کروائے. دیکھا, اس وقت تک مسلمان نہیں ہو, اس وقت تک مومن نہیں ہو جب تک آپس کے مسئلے میں رسول اللہ سے فیصلہ نہ کرواؤ. اب دیکھو, فقط فیصلہ کروا لینا کافی نہیں ہے, ثم لا یجدوا فی انفسہم حرجا مما قضیت. اس وقت یہ مومن ہوں گے, اس وقت یہ مسلمان ہوں گے جب تیرے فیصلے پر کھلے دل سے راضی ہو جائیں. دل کھول دو. بھائی سورہ حجرات کی آیت میں کہا کردار کو کنٹرول کرو میرے نبی کے مقابلے پر, اور سورہ نساء کی اس آیت میں ارشاد فرمایا کہ دل کو کنٹرول کرو میرے نبی کے مقابلے پر. بھائی سلم و تسلیمہ, اور اس وقت مومن ہو, اس وقت مسلمان ہو جب میرے نبی کے سامنے اپنے سر تسلیم کو خم کر دو. تو خدا کی اطاعت کا نام ہے اسلام, محمد کی اطاعت کا نام ہے تسلیم. باتیں پہنچ آئیں گی نا. تو سورہ حجرات میں کہا اعمال کو کنٹرول میں رکھو, سورہ نساء میں کہا دل کو کنٹرول میں رکھو، سورہ حشر میں ارشاد فرمایا وما آتاکم الرسول فخذوہ وما نہاکم عنہ فانتہوا، رسول جو دے دے وہ لے لو، رسول جسے روک دے اس سے رک جاؤ. پوری کائنات میں ایک ہی انسان ہے جس کی نہ ذات پرانی ہوئی نہ بات پرانی ہوئی، جس کے قول میں کوئی فرسودگی نہیں ہے، جس کے عمل میں کوئی کوہلگی نہیں ہے. زمان و مکان نہ اس کے قول پہ اثر انداز ہوئے نہ اس کے عمل پہ اثر انداز ہوئے. اب میں کیسے عرض کروں کیوں؟ اس لیے کہ یہ پیغام توحید کا سب سے بڑا مبلغ ہے. بس میری تقریر آخری مرحلے میں داخل ہو گئی. کتنا بڑا مبلغ! سارے انبیاء آئے توحید کا پیغام دینے کے لیے، لیکن جس عزم اور جس استقامت کے ساتھ اس شخص نے، اس نبی آخر نے پیغام توحید کو عام کیا، وہ پوری تاریخ ہدایت میں اپنی مثال آپ ہے. میں عرض کروں فاران کی چوٹی سے جب آواز دی قولوا لا الہ الا اللہ تفلحوا، اللہ کو ایک مانو، نجات کی ذمہ داری ہے، میں تمہیں نجات کی ضمانت دیتا ہوں، اللہ کو ایک مانو. وہ پیغام توحید کا علمبردار، وہ پیغام توحید کا مبلغ مکے کی گلیوں میں ایک خدا کی تبلیغ کرتا ہوا چلا، اور وہ جو 365 بتوں کو پوج رہے تھے انہیں پریشانی لاحق ہوئی کہ کہیں ایسا نہ ہو کہ ہمارے بت مسترد کر دیے جائیں معاشرے میں، اور بنی ہاشم کے اس جوان کے خدا کی عبادت ہونے لگے. انہوں نے، بس یہ میری تقریر کے آخری جملے ہیں اور ان جملوں پر اپنی بات کو مکمل کہنا چاہ رہا ہوں، انہوں نے میرے نبی کو پیغام بھیجا کہ تم خدا واحد کے پرچار سے اور اس کی تبلیغ سے باز آ جاؤ، اور جو چاہتے ہو ہم تمہیں دینے کے لیے تیار ہیں. اگر میں خدا کی قسم میرے نبی کے جواب سننا، پیغام توحید کا مبلغ، بات کو یہی مکمل کر رہا ہوں، عرب کے بڑے بڑے سرداروں نے یہ پیغام دیا میرے نبی کو کہ تم خدا واحد کی تبلیغ سے باز آ جاؤ، اگر غلط چاہیے تو سونے اور چاندی کا اتنا بڑا ڈھیر لگا دیں گے کہ چشم انسانیت نے دیکھا ہو. خدا واحد کا اعلان چھوڑ دو. اگر تمہیں بادشاہ چاہیے تمہیں ملک عرب کا بادشاہ تسلیم کر لیں گے. خدا واحد کا اعلان چھوڑ دو. اگر تم دنیا کی حسین ترین عورت سے شادی کرنا چاہتے ہو تو ہم منتخب روزگار عورت سے تمہاری شادی کروائیں گے، لیکن پیغام توحید کا اعلان چھوڑ دو. دیکھو بڑے انسینٹیوز ہیں، بڑی تشویقات ہیں، بادشاہت مل رہی ہے ملک عرب کی، دنیا کی سب سے بڑی دولت مل رہی ہے نا، لیکن میرے نبی نے جو جواب دیا ہے وہ آج تک تاریخ کی کتابوں میں محفوظ ہے. جب یہ پیغام ملا نا کہ دولت لے لو، بادشاہت لے لو، عورت لے لو، توحید کو چھوڑ دو، تو ایک مرتبہ ہاتھ بڑھایا، دونوں ہاتھ بڑھائے، کہنے لگے لو وضع الشمس علی یمینی والقمر علی یساری. یہ مشرک عرب اگر میرے داہنے ہاتھ پہ سورج رکھ دے اور میرے بائیں ہاتھ پہ چاند رکھ دے، جب بھی میں اپنے خدا واحد کی تبلیغ سے باز نہیں آؤں گا. یہ میرے نبی نے کیا کہا؟ لو وضع الشمس علی یمینی والقمر علی یساری. اگر یہ پورا عرب مل کر میرے دائیں ہاتھ پہ سورج رکھ دے، میرے بائیں ہاتھ پہ چاند رکھ دے، جب بھی میں اعلان توحید سے باز نہیں آؤں گا. میرے نبی نے کہا کیا؟ میرے نبی نے یہ کہا کہ ہاتھ پر چاند اور سورج کا آ جانا جتنا انہونا ہے، اتنا ہی انہونا پیغام توحید کو چھوڑ دینا ہے. سورج اور چاند کا ہاتھوں پر آ جانا کیا انہونی بات نہیں ہے؟ انہونی ہے نا، اس کے ہونی ہونے کا سوال ہی نہیں ہے، اتنی انہونی ہے. تو اتنی ہی انہونی بات پیغام توحید کو چھوڑ دینا ہے. میرے اللہ کو میرے نبی کا یہ جملہ اتنا پسند آیا، بھائی سننا، یہ میری تقریر کا آخری جملہ ہے، میرے اللہ کو میرے نبی کا یہ جملہ اتنا پسند آیا کہ اس نے طے کیا کہ حبیب جب تو صحیح کہ میں انہونی کو ہونی بنا دوں. تو نے یہی تو کہا ہے نا کہ ہاتھ پہ چاند رکھ دے، ہاتھ پہ سورج رکھ دے، انہیں ہاتھوں سے سورج کو پلٹاؤں گا، چاند کے ٹکڑے کروا دوں گا. آخر دعوانا ان الحمد للہ رب العالمین، ربنا تقبل منا انک انت السمیع العلیم.